नेपालको पवित्र तीर्थ भूमिको रूपमा मानिएको पशुपति क्षेत्र र त्यस क्षेत्रमा चाहिँ त्यस क्षेत्रको विकास कोषले अघिल्लो वर्षमा त्यस क्षेत्रमा हुँदा त्यहाँ चाहिँ धेरै व्यवस्थित गरिएको हामीले पायौँ र मैले त्यहाँबाट प्रत्यक्ष प्रस्थान गरेको थिएँ भने यस वर्ष फागुन एक गते शिवरात्रि हाम्रै क्षेत्रमा पनि भव्यताको साथमा मनाउँदैछ। खास गरी शिवपुरी धाम जो चाहिँ हाम्रो प्रदेशमा साथको चाहिँ एउटा पवित्र तीर्थ भूमिको रूपमा चाहिँ लिएको छ र यस वर्ष शिवरात्रिसँगै उहाँहरूले चाहिँ फागुन दुई गतेबाट फागुन तेह्र गतेसम्म हरेक वर्ष आयोजना गर्दै आउनुभएको यो जुन श्रीमद् देवी भागवत पुराण महायज्ञ जुन आयोजना गर्दै हुनुहुन्छ प्राण प्रतिष्ठा महायज्ञ यसको अवसरमा उहाँहरूले चाहिँ शिवरात्रिलाई पनि यो अघिल्लो दिन परेको छ पूर्व सन्ध्यामा यस यही सन्दर्भमा आज हामी कुराकानी गर्दैछौँ। श्री शिवपुरी उत्तर रामेश्वर ज्योतिष धामका चाहिँ हामीसँग व्यवस्थापन समितिका चाहिँ अध्यक्ष आज हुनुहुन्छ हामीसँग श्याम तहाल हुनुहुन्छ। उहाँलाई म ढिला नगरीकन कार्यक्रममा वेलकम गर्छु र यो खास गरी शिवरात्रि र शिवपुरी धामको चाहिँ यसको उन्नति यसको विकाससँग जोडिएर कुनै पनि जिज्ञासा प्रश्न गर्न मन लाग्यो भने यहाँले हाम्रो स्टुडियोको नम्बर 091-4230 लाइन सबै चाहिँ आज पनि खुला गरेको छु। कृपया टेलिफोन गर्न सक्नुहुन्छ र आजको अतिथि श्याम तहालसँग यहाँले कुराकानी गर्न सक्नुहुन्छ। म उहाँलाई ढिला नगरीकन कार्यक्रममा वेलकम गर्छु। तहाल सर यहाँलाई स्वागत छ।
धन्यवाद।
साँच्चै हुनुहुन्छ?
ठिकै छ, तपाईँहरूको माया छ।
काठमाडौँ बस्नुभयो, कति समय बस्नुभयो, लामो समयपछि फर्किनु भएको छ?
साँच्चै भन्दा योपालि चाहिँ अलिक काठमाडौँ धेर बसिया छ।
ठ्याक्कै हिजो दिउँसो तपाईँ पुग्नुभयो, मैले साँझतिर कल गरेर तपाईँलाई निम्तो छोडेर आइदिनु भयो, आभार व्यक्त गर्छु। अब यहाँहरूलाई यथस् त अग्रिम शुभकामना र हार्दिक बधाई दिन चाहन्छु। यो कतिौँ वर्षमा हुनु चाहिँ त्यो त मलाई थाहा भएन, तर हरेक वर्ष तपाईँहरूले क्यालेन्डरको रूपमा चाहिँ फागुन दुई गतेबाट तेह्र गतेसम्म एउटा तपाईँहरूले श्रीमद् देवी भागवत पुराण महायज्ञ जुन गर्दै आउनु भएको छ महायज्ञ, यसको यो अर्को संस्करण आउँछ, यो कतौँ हो, यो कार्यक्रमको बारेमा अलिकति जानकारी गराउनुहोस्।
साँच्चै भन्यो भने यो उत्तर रामेश्वर ज्योतिर्लिङ्ग धामको न्यूनतम विकास क्रम जुन छ त्यसको सुरुवात नै यस महायज्ञबाट छ र जहाँसम्म मेरो सम्झना छ यो पाँचौँ महायज्ञ हाम्रो भइराखेको छ। सबै भक्तहरूको नगरवासीहरूको माया पाएकोले भव्यताका साथ यो निरन्तर सञ्चालन भइरहेको छ र यसपालि पनि त्यस्तै भव्यताका साथ यो सञ्चालन हुन्छ र सफलता प्राप्त गर्नेछौँ भन्ने विश्वास राखेका छौँ।
यस वर्ष पनि हेलिकप्टरबाट पुगिस्ताहरू थाल्नुहुन्छ कि हो, अलिकति मैले अघिल्लो वर्ष हो कि त्योभन्दा प्रारम्भको वर्ष हो सुनेको देख्न त पाएन मैले।
होइन साँच्चै यो फुलगुच्छा भन्ने कुरा त कस्तो छ भने एउटा 108 फिटको शिवलिङ्गको प्राण प्रतिष्ठा त्यसको आफ्नै महत्त्व थियो र यो धामको विशेष आकर्षण पनि त्यही छ र त्यसको प्राण प्रतिष्ठामा हामीले यहाँहरूकै सहयोगबाट पुष्पवृष्टि गरेका थियौँ, तर प्रत्येक वर्ष पुष्पवृष्टि गर्न सम्भव पनि हुँदैन र त्यो उचित पनि हुँदैन जस्तो लाग्छ मलाई। तर यसै क्रममा हाम्रो यसपालि मुक्तिनाथ धाम र मुक्तिनाथ मन्दिर र दुर्गा मन्दिरको प्राण प्रतिष्ठा हुन गइरहेको छ, जबकि लास्ट महायज्ञमा हाम्रो 108 फुटको शिवलिङ्ग, 108 धारा, तुलसीमठ र सूर्यनारायण मन्दिरको प्राण प्रतिष्ठा भएको थियो। त्यो प्राण प्रतिष्ठापछि यसमा रहेका अरू 3 मन्दिरमध्ये 2 मन्दिरहरू निर्माण भइसकेकाले तिनको प्राण प्रतिष्ठाको कार्यक्रम यसपालि रहेको छ। यहाँलाई म एउटा कुराहरू निवेदन गर्न चाहन्छु देवी पुराण प्राण प्रतिष्ठा चाहिँ हामी यसपालि गर्दैछौँ अरू उसमा हामीहरू शिव पुराण को कार्यक्रम राखेका थियौँ र योपालि देवी पुराणको कार्यक्रम
श्रीमद् देवी भागवत जुन तपाईँहरूले महायज्ञ गर्दै हुन्छ प्राण प्रायण टाइपको भनौँ न यो एउटा प्राण प्रतिष्ठा गर्ने प्राण प्रायण टाइपको तपाईँहरूले एउटा गर्दै हुनुहुन्छ यो महायज्ञ यसको खास उद्देश्य के हो हरेक वर्ष तपाईँहरूले गर्दै हुनुहुन्छ यसले दिन खोजेका सन्देश के यसको धार्मिक महत्व के छ अर्को कुरा सामाजिकसँगै यसले यो गर्नुको खास उद्देश्य के हो सामी
एउटा के छ भने हाम्रो यो हिन्दू राष्ट्र थियो तर त्यसबाट अहिले हिन्दू राष्ट्र हटाइसकेको अवस्था छ किन भयो होला हामी आफैले आफ्नो धार्मिक राष्ट्रलाई किन परिवर्तन गर्नु गऱ्यौँ होला किनभने हामीहरूकै आस्थामा सायद केही कमी आएको छ र यसरी हाम्रा पुरानतम आस्थाहरूमा कमी आउनु भनेको यो हाम्रो दुर्भाग्यको कुरा हो र त्यही हाम्रा आस्थाहरूलाई यथावत त्यही हाम्रा संस्कृतिहरूलाई यथावत राखिराख्नको लागि यस्ता आयोजनाहरूको आवश्यकता रहन्छ त्यसमा पनि यस यो शिवपुरी उत्तर रामेश्वर ज्योतिर्लिङ्ग धाममा भएका यी यज्ञहरू त यसको स्थापनाको लागि अर्थ सङ्कलनसँग पनि जोडिएर रहेको छ किनभने यही महायज्ञहरूबाट आएको दानदाताहरूको अर्थ सङ्कलनबाट नै यसको निर्माण अहिलेसम्म सम्भव भइराखेको छ
बाहिर चर्चा छ नि श्यामजी यो पछिल्लो समय धार्मिक कृत्यहरू भनौँ क्रियाकलापहरू हुने तर त्यहाँ चाहिँ ठुलो आर्थिक चलखेल हुन्छ भन्छन् यी कुराहरू बेला बखतमा आइरहन्छन् खास गरी भन्यो भने अलिकति भ्रष्टाचार गर्न सजिलो अझ सबैले बुझ्ने किसिमले भन्यो भने किनभने धर्मका नाममा कसले पो त्यहाँ गएर सबै खोजीनीति गर्छ र दान दक्षिणा दिइहाल्ने त्यसको खोजीनीति नहुने त्यहाँ चाहिँ ठुलो आर्थिक चलखेल हुन्छ भन्छन् यो कुरा कतिको तपाईँ मान्न तयार हुनुहुन्छ श्यामजी
म यसमा दुईवटा कुरा भन्न चाहन्छु एउटा त मानव प्रवृत्ति नै यस्तो छ कि जहाँ व्यक्तिगत लाभको कुरा आउँछ त्यहाँ मान्छेको मन लोभिन थाल्छ त्यसैले गर्दाखेरि यसमा पनि कोही व्यक्ति त्यो विचारले नआउला चाहिँ भन्न सकिँदैन तर अर्को पक्ष म फेरि यहाँहरूलाई सम्झना गराउन चाहन्छु सायद यही एउटा यस्तो ठाउँ छ जहाँ महायज्ञबाट सङ्कलन रकमबाट यी निर्माणहरू भएका छन्
विश्वास गर्ने श्यामजी त्यो पैसा जनताले तिर्या पैसाको दान दक्षिणा या सहयोगले बनायो भनेर हामीले कसरी विश्वास गर्छ छर्मङ पार्नु पर्दैन
होइन
पैसा त कति पो गयो कति पो कहाँ पर्छ त खै कसलाई के थाहा छ
यसरी मान्नु हुँदैन किनभने यसको हर हिसाब हामीहरू सार्वजनिक गर्ने गरेका छौँ साधन सेवाबाट पास भइराखेका छन् र वास्तवमा भन्यो भने म यो त भन्दिनँ त्यसभित्रबाट कसैले चियै खाएनन् होला अब हामीहरू भण्डारै पनि लगाउँछौँ त्यहाँ तर ठ्याक्कै त्यो पैसा भ्रष्टाचारमै गयो भनेर हामी भन्ने ठाउँ पनि छैन
तर जनताले शङ्का त गर्छ नि श्यामजी मैले तिर पैसा गयो कहाँ मैले दिन्छु दान म दिन तयार छु म दान गर्न तयार छु म सहयोग गर्न तयार छु तर विश्वास छैन मान्छेलाई कि मैले तिरेको पैसा सही सदुपयोग हुन्छ कि हुँदैन यो शङ्काको सँग आम पब्लिकमा छ हेर्नुहोस्
एउटा कुरा भन्छु म तपाईँले कुनै काम गर्नुहुन्छ भने तपाईँप्रति शङ्का पनि आउँछ आरोप पनि आउन सक्छ तर शङ्का र आरोपबाट विचलित हामी नभइकन हाम्रो यदि हामी ठिक छौँ भने त्यो बाटोमा हिँडिराख्नुपर्ने हुन्छ जसले पैसा लगाउँछ उसले शङ्का गर्नु स्वाभाविक हो र यसको लागि म एउटा यहीँबाट के अनुरोध गर्न चाहन्छु भने कसैले त्यस्तो शङ्का लाग्छ भने त्यहाँ आएर यो के भएको हो यसमा कति खर्च भएको हो कसरी खर्च भएको छ त्यो हिसाबहरू त्यहाँ हेर्न सकिन्छ त्यो कुनै लुकाएर राखिने कुरो होइन
जनता भक्तानु श्रद्धालुहरूले तिरेको या दान गरेको दक्षिणा त्यसको सही सदुपयोग भएको छ त श्यामजी आज साथीमा हात राखेर भनिदिन्छु
वास्तवमा म त भन्छु सदुपयोग भएको छ त्यसमध्येबाट तपाईँले गएर त्यहाँबाट चढाएको दक्षिणाबाट उठाएर पाँच रुपियाँ पकेटमा हालिहाल्नु भएको छ भने मैले देखा छैन भने मैले भन्न मिल्दैन. होइन भने त्यहाँ मन्दिरमा आएको प्रत्येक पैसाको सदुपयोग भएको छ,
पारदर्शिता छ है त्यसमा.
बिल्कुल छ,
त्यो धर्मको नाममा आर्थिक अनियमितता त भएको छ, यो त मान्न तयार हुनु चाहिँ हुनु. अन्य क्षेत्रका ती उदाहरणहरू बेला बखतमा गुनासो आउँछ, महायज्ञ गर्छन् तर पैसा कमाउनको लागि महायज्ञ गर्छन् भन्ने छ.
एकदम बिल्कुल, त ती महायज्ञहरूबाट उठेको सङ्कलनबाट कुनै कार्यहरू पनि सम्पन्न भएका छैनन् भने तपाईँ देख्नु भएको छ आज शिवपुरी धामप्रति जनताको आस्था, जनताको विश्वास र जनताको उमङ तपाईँले नै देख्नु भएको छ. यसमा सायद मैले भनिराख्नु पर्ने केही आवश्यकता छैन. मैले भने नि यो त तपाईँमाथि म माथि निर्भर गर्छ. आज अनास्थामा वृद्धि भएको कुरा मैले अघि नै गरेँ, त्यो किन भएको हो? किनभने हाम्रा आचरणले गर्दाखेरि भएको हो. अब कुरा के छ भने हजारौं लाखौंको बीचमा एक व्यक्ति पनि इमान्दार छैन भन्न मिल्दैन. म भन्दैछु जब त्यहाँ हजारौं व्यक्ति आउँछन् भने त्यसमा विभिन्न विचारबाट बोकेर आएका व्यक्ति हुँदैनन् भन्ने कुरा म भन्दिनँ. आउन सक्छन्, हो, यही हामीहरूको एउटा सफलता के छ भन्दाखेरि त्यो पैसालाई त्यसरी जान नदिएर हामीहरूले यो निर्माण गरेका छौँ. त्यहाँ निर्माणका जुन संरचनाहरू तयार भएको, आज कहीँबाट पनि आएको व्यक्ति त्यहाँ पुगिसकेपछि हामी काठमाडौँ जान्छौँ, बाहिर जान्छौँ, इन्डियाबाट आएका यहाँ व्यक्तिहरूले दर्शन गरेको कुराहरू सुन्दछौँ, ओहो यो के चिज बनेको छ, कसरी बन्यो होला त, के भ्रष्टाचारै भएर बन्यो होला त, कति पैसा उठेको छ अहिलेसम्म भनौँ न, हाम्रो 4 करोड रुपियाँ जति उठेको छ होला, 4-4.5 करोड रुपियाँ, त्यसमा मेरो विचारले 70-80 लाख रुपियाँ त हाम्रो उठाउनै बाँकी छ.
व्यवस्थापन समितिमा बस्यो भने कोही कतै मलमलाई हुन्छ कि अलिकति झर्छ कि भन्नेहरू छन्, त्यो भएर खेल्दा त के गर्न चाहनुहुन्छ भन्छ नि, के हो मलाई सुकिरहेको छ.
सबको दृष्टि आफआफ्नो छ, हुनसक्छ यसको लागि कतिजना आउन चाहन्छन् होला, आइसकेकाहरूलाई त थाहा होला नि त. यदि तपाईँलाई लाग्छ भने ठिकै छ.
होइन, निर्माण गर्दाखेरि यहाँले 10 लाख रुपियाँ सहयोग सँगै यदि भनौँ न शिवपुरी धामको यो स्थानसम्म तपाईँले पुर्याउनु भएको छ, म सम्मान पनि गर्छु, तर बाहिर आएका टिका टिप्पणीलाई अलिकति खण्डन गर्ने मौका पनि मिलोस् भनेर प्रश्न गरेको. अब स्यामजी कुरा गरौँ, व्यवस्थापन समिति नयाँ गठित भएसँगै तपाईँहरूले पहिले यो कार्यक्रम गर्दै हुनुहुन्छ, यस वर्ष तयारी कसरी गर्दै हुनुहुन्छ, अलिकति यसको बारेमा बताउनुहोस्.
होइन, तयारी त जति तयारी गर्यो खर्चै लाग्ने हो. खर्च लाग्यो भने तपाईँ नै शङ्का गर्नुहुन्छ. तर पनि विगतका दिनभन्दा अब यसको प्रचार आफैमा पनि भइसकेको र सबैको यो आस्थाको केन्द्र भइसकेको अवस्थामा हामीहरू योपालि मिडियामा पनि कम खर्चै गर्ने अलिकति मनसाय राख्या र अलिक मितव्ययिताका साथ अगाडि बढ्ने सोच राखेका छौँ. तर त्यसको बावजुद यसको प्रतिष्ठामा कुनै आँच आउने गरी या कसैले जानकारी नै नहुने गरी यो कार्यक्रम गर्न लागेका छैनौँ. र निश्चित रूपले तपाईँ मिडिया साथीहरूको सहयोग छ र जनजनमा यसको आवाज पुगिराखेको हुन्छ. यो जुन यज्ञ छ यसको जानकारी जनजनमा यहाँहरूकै माध्यमबाट पुगिराखेको हुन्छ र जनताको आस्था आफै भइसकेपछि जनता आफै चनाखो छन्, यति बेला यहाँ यज्ञ हुन्छ, योपालि के हुँदैछ, उनीहरूको मनमा आफै पनि कौतूहल छ.
तर अन्य उदाहरण म दिन्छु, गोदावरी धामको कुरा गरौँ, त्यहाँ संस्फूर्त रूपमा मान्छेहरू आउँछ. यही नजिकै रहेको भेडा बाबा जहाँ छ, भङ्गडी उपमहानगरपालिका 15 पर्छ, यहाँलाई थाहा छ, त्यो क्षेत्रको त्यति नै मान्छेहरू जान्छन् है. तर अहिले पनि शिवपुरी धामको प्रचार प्रसार हुन सकेन, यो मान्न तयार हुनु चाहिँ हुनुहुन्न तपाईँ?
निश्चित रूपले जति प्रचार प्रसार हुनु पर्थ्यो त्यति भएको छैन, यो कुरा सम्भव छ. यसमा अझै सुधारहरू गर्नुपर्ने आवश्यकता छ. यसै सन्दर्भमा हामीहरू जसरी अहिले गोरीफन्टा नाकामा, अतरिया चुकमा, चिसापारीमा, गड्डा चुकीमा यहाँ होर्डिङ बोर्डहरू राखेर ताकि आउने व्यक्तिलाई ए यहाँ यस्तो कुरा रहेछ भन्ने जानकारी होस् भनेर हामीहरू राख्न गइराखेका छौँ। यसमा हाम्रो यो ट्रक व्यवसाय समितिहरूको उहाँहरूले पनि यसमा केही सहयोग गरिराख्नु भएको छ। वास्तवमा हामीले त जे पनि गर्छौँ कसैसँग मागेरै गर्ने हो, त्यसको आफ्नो कुनै आय स्रोत छैन। र 50,000-60,000 रुपियाँ जति महिनाको धामको डेली सञ्चालनको खर्च पनि छ, त्यही धाउन पनि गाह्रो अवस्था रहेको छ। र अर्को कुरा म के भन्छु भने, ल तपाईँ मलाई एउटा कुरा भन्नुहोस्, यो 3 वर्षकै अवधिमा यसले जस्तो प्रचार पाएको छ, जस्तो प्रसार पाएको छ, जसरी धनगढीमा यो शिवलिङ हेर्ने लायक स्थान एउटा पर्यटक स्थलको रूपमा विकसित भएको छ, र जो व्यक्ति पनि यहाँ आउँदाखेरि अर्कोलाई त्यहाँ जाँदा त्यो हेर्नु भन्ने कुरा जुन गरिराखेका छन्, के यो तपाईँले कम्ती अलिकति
संस्कृति रूपमा र मान्छेलाई तान्नुमा फरक कुरा हामीले बनायौँ, यो पछि बनाएको कुरा हो। मान्छेमा अहिले पनि के छ भने परापर्व कालदेखि या भनौँ पहिलेदेखि नै हामीले आस्था मान्दै आएको र त्यसको ऐतिहासिक महत्व र त्यहाँको आफ्नै विशेषता बोकेको हुँदा ती क्षेत्रमा मान्छेको आफ्नै घुइँचो देखिन्छ। मैले भने बेडा बाबामा जहाँ चाहिँ परापूर्व कालदेखि नै त्यहाँ शिवलिङ्ग थियो या भनौँ त्यो किसिमको केही दुधको त्यो देखियो, द्याट्स वाइ हामी चाहिँ जान्छौँ। अहिले पनि त्यसको आस्था छ, नभएको सोचेका कामहरू पुरा हुन्छन्। यो किसिमको आस्थामा हामीले प्रचार प्रसार दिन सकेनौँ भन्ने कुरा मैले
एक्चुअलमा म यही कुरामा आउँदैछु। मैले भने नि यो त 4 वर्षको क्रम मैले भने नि भनिसकेपछि एउटा जुन हाम्रो पुरातन आस्था हुन्छ त्यो र यो 4 वर्षको तुलना त हामीले त्यसरी गर्नु पर्यो भन्ने कुरा हो। त्यसैले गर्दाखेरि जसरी समय बित्छ आस्था भन्ने कुरा एक दिनमा उत्पन्न हुँदैन, आस्था उत्पन्न हुनलाई त समय लाग्छ। जब त्यहाँ व्यक्ति जान्छ गइसकेपछि त्यहाँको घुइँचो हेर्छ, त्यहाँको हो यत्रो राम्रो भएको छ, हे भगवान् मलाई तिम्रो प्रसादको रूपमा आज दर्शन पाएँ, मेरो यो काम भइदिए कस्तो राम्रो हुन्छ भनेर त्यहाँ जब ढोगेर आउँछन् र ती आस्थाहरू पुरा हुन्छन्, त्यसपछि मान्छेको ती आस्थाहरू जागिन थाल्छन्।
सम्भवतः लाग्छ उहाँ हाम्रो टेलिफोनबाट डिस्कनेक्ट भइसक्नु भएको छ। मैले शिवपुरी धामको पौराणिक कुरा र इतिहासको कुरालाई तपाईँ जोड्न म आग्रह गरिरहेको छु, खास किन जानेको शिवपुरी यसको महत्त्व के छ।
म एउटा कुरा तपाईँलाई के भन्न चाहन्छु भने, रामचन्द्रजीको जन्मभन्दा पहिले अयोध्या थिएन होला, कृष्णजीको जन्मभन्दा पहिले मथुरा थिएन होला, तर जब भगवानले इच्छा गर्छन् उनी कुनै पनि स्थानमा आफ्नो बास बनाउँछन् र त्यो बास बनाइसकेपछि त्यो आम जनताको आस्थाको केन्द्र बन्छ र त्यही आस्था बिस्तारै पौराणिक हुँदै जान्छन्। त्यसैले गर्दाखेरि यो जग्गामा भगवानको विशेष आकर्षण, विशेष अवतार भन्छु म त, भएको कुरा हामी मान्नुपर्छ। र किनभने त्यो नभएको भए यो 3-4 वर्षको क्रममा यसरी हुने थिएन। तपाईँ आफै भन्दै हुनुहुन्छ कि कति यज्ञ भए, कति पैसा उठ्यो, कहाँ गयो थाहा छैन, त यो कृपा छ उनको, यहाँ उठेको पैसा त्यहाँ सदुपयोग भयो भन्ने कुरा, त्यो मैले गरेर भएको छैन।
इच्छा शक्तिको कुरा फरक भयो, मान्छेले सहयोग गरे बन्ने कुरा फरक भयो। मैले जोड्न मात्र खोजेको भने मान्छेको आस्थासँग जोडेको, धर्मको विश्वाससँग जोडेको, खास गरी यही तपाईँको भनौँ न हामीले बिहार बाबामा जाने हो भने भारतबाट आउने तीर्थालु भक्तालु सर्वजन जो श्रद्धालुहरू हुनुहुन्छ उहाँहरूको सुस्फूर्त आकर्षण देखिन्छ क्या, त्यो आकर्षण हामीले शिवपुरीमा किन गर्न सकेनौँ भन्न खोजेको मात्रै।
म त्यही कुरा भन्दैछु नि, त्यो पौराणिक हो, त्यहाँ आज 500 साल पहिला, 1000 साल पहिला कहिले त्यहाँ त्यो भयो र कहिले त्यो फैलियो र कुन बेलाबाट आउँदैछन् र त्यो कति पुस्ताबाट चल्दै आउँदैछ, आफ्ना आस्था त्यो आमा बाबुबाट वंशजबाट सबैले पाइराखेका छन् र आउँदैछन्। यो हाम्रो यात्रा भनेको अहिले 4 वर्षको छ, त यहाँ जो भक्त आउँछ उसलाई जब यहाँ आएर राम्रो लाग्छ, उसले जब त्यो कुराहरू आफ्ना अरू इष्टमित्रहरूलाई भन्छन्, यो जियोमेट्रिकली बढ्ने हो। त आज हामी हरिद्वार को कुम्भसँग हाम्रो गोदावरीको कुम्भकै तुलना गर्न थाल्यौँ भने सम्भव हुँदैन। हरिद्वारमा त प्रत्येक दिन लाखौँ व्यक्ति जान्छन्। हो त यो के हो भन्दाखेरि हाम्रो पौराणिक आस्थासँग जोडिएका कुरा छन्। र अहिले यसको के विशेषता छ भनेर, यसमा के छ भनेर हामीहरू भन्दैछौँ, भनिसकेपछि त्यहाँ दसजना आउँछन्, दसको साथमा बिस आउँछ, बिसको साथमा चालिस आउँछ, चालिसको साथमा अस्सी आउँछ। तर आज पनि मेरै फेसबुकमा मेरै उसमा हेरेर मेरा साथीहरू सोच्छन् ए एकपल्ट धनगढी आउनुपर्छ, त्यो शिवलिङ हामीले त दर्शन गर्नुपर्छ।
यो दर्शन गर्न आउँछन् कि अवलोकन गर्न आउँछन्, मलाई भनिदिनुहोस् त, क्लियर कट बताइदिनुहोस् तपाईँ अब, किनभने यो टुरिज्म एरिया हो या धार्मिक क्षेत्र हो, यसको क्लियर ट्राई गर्नुहोस् आज तपाईँ।
ए यो धार्मिक पर्यटकीय स्थल हो, यसमा हाम्रो दुइटै चाहना छ। यसमा धर्मसँग जोडिएका व्यक्ति पनि आउनुपर्छ, अवलोकन गर्न पर्यटकका रूपमा पनि आउनुपर्छ।
र यो शिवलिङ्ग हामीले पूजा गर्नका लागि होइन, दर्शन देखाउनका लागि हो भन्ने बुझ्दा हुन्छ?
कसरी हुन्छ, किनभने हाम्रो दैनिक पूजा अर्चना त्यहाँ चलिराखेको छ। म के भन्छु भने के पशुपतिकोमा आएका सबै व्यक्ति दर्शनै गर्न आउँछन्, पूजै गर्न आउँछन्?
अधिकांश मान्छेको त्यही हुन्छ नि त इच्छा, छ मैले सोचेका मनोकामनाहरू पुरा, म पशुपतिमा गएर दर्शन गरौँ,
के
मान्छे अवलोकन त्यहाँ पिक्चर खेल्न जान्छु होला र
के विदेशीहरू पनि त्यहाँ पूजै गर्न आउँछन्? निश्चित रूपले होइन। तपाईँ हेर्नुहोस् है, मैले भने नि प्रत्येक व्यक्तिको आफ्नो सोच हुन्छ, ऊ आफ्नो सोचको हिसाबले त्यहाँ जान्छ। र हामी त यसलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने भन्ने नै हाम्रो नारा छ। भनिसकेपछि एकातिर हामी धर्मलाई टेवा दिने हो भने एकातिर हाम्रो यहाँ पर्यटकलाई भित्याउने हो। हाम्रो जुन सुरुको नारा त्यही हो भनिसकेपछि यसमा त कुनै विवादको प्रश्नै छ।
नदीको छेउको महत्व फरक छ, ती मन्दिरहरूको आफ्नै भ्यालु हुन्छ, किनभने स्नान गर्ने प्रचलन छ नि त हाम्रो हिन्दू संस्कारमा, त कुनै पूजाआजा गर्नुभन्दा पहिले नुहाउने या गरिसकेपछि पनि नुहाउने, यो किसिमको परिपाटी देखिन्छ। तर हाम्रो यहाँ त नदी पनि छैन, तलाउ पनि छैन, पानी खाने पानी त छैन, कसरी विकास गर्नुहुन्छ तपाईँहरूले शिवगुरुधाममा?
फेरि म तपाईँलाई एउटा कुरा भन्छु, मन चङ्गा त कठौती मै गङ्गा, होइन? हामीहरू कति उदाहरण देखेका छौँ, यदि हामी हाम्रो शास्त्रकै कुरा गर्ने हो भने एकजना जो हेर्दाखेरि हामीलाई फोहोरी जस्तो पनि लाग्ला, हामीलाई केही छैन यो जस्तो लाग्ला, उसको छेउमा जान मन लाग्ला, तर त्यो भगवान्को अवतार हुनसक्छ। त तपाईँलाई म एउटा कुरा भन्छु, हामी जललाई गङ्गा जल सम्झेर हामीलाई छिटा दिँदाखेरि हामीहरू पवित्र हुन्छौँ। भनिसकेपछि हाम्रो हिन्दू धर्ममा सबभन्दा ठुलो कुरा के छ भने हाम्रो आस्था हो, हाम्रो विश्वास हो, हाम्रो मन हो। हाम्रो मन यदि स्वच्छ छ भने हामी स्वच्छ छौँ। त्यसैले गर्दाखेरि त्यहाँ जाँदाखेरि ती 108 मुक्ति धाराहरू लगाएका छौँ, त्यसैको जल लिएर यदि आफूमाथि प्रक्षेपण गर्यो भने त्यो नदीको पवित्रता भन्दा कम हुँदैन, यो म तपाईँले विश्वास दिलाउन चाहन्छु, किनभने प्रत्येक धारामा शालिग्रामहरू राखिएका छन्। त्यसैले गर्दाखेरि त्यसबाट आएको जल पनि त्यही गङ्गा जल भन्दा कम छैन। तर तपाईँलाई विश्वास हुनुपर्छ, तपाईँलाई यदि हो यो म शालिग्रामको यो पवित्र जल लिँदैछु, यो गङ्गा जल भन्दा कम छैन भनेर तपाईँले विश्वास राख्नुभयो भने त्यो तपाईँको लागि गङ्गा जल हुनेछ। होइन भने त हामी भगवान्लाई पनि भगवान् नमानेर पत्थर मान्यौँ भने त्यो पत्थर हुन्छ, हामी त्यसलाई पूजा गरेर हामी त्यसमा जब आस्था हाल्दछौँ अनि मात्रै उनी भगवान हुन्छ।
बताइदिनुहोस् अब श्यामजी कि भौतिक संरचनाले मात्रै पूजा आजा हुन्छ त त्यसो भए? गोदावरीमा मठ मन्दिरहरू छैन देख्नु भएको छ, भौतिक संरचना छैन, तर पनि मान्छेहरूको घुल्चो हुन्छ
किन छैन? त्यो गोदावरीमा त आफैमा एउटा प्रकृतिको निर्माण होइन र निश्चित रूपले मैले अघिदेखि भन्दैछु कि हाम्रो आस्था हो। हामी के भन्छौँ, साकार पनि भन्छौँ, निराकार पनि भन्छौँ। साकार के हो, निराकार के हो? उनको कुनै रूप छैन, निराकार छन्। तर हामी ठाउँ ठाउँमा उनका रूपहरूलाई स्थापित गर्छौँ। सकार छन्, कसरी सकार छन्? हाम्रो जस्तो सोच छ, हाम्रो जस्तो विचार छ, हामीले जस्तो आकार देखेका छौँ, त्यही आकारमा उनी सकार छन्। होइन भने उनको कुनै आकार छैन, कुनै बेकार छैन, सब साकार छन्।
अब मेरो कुरा भन्नुहोस्, त्यसो भए मान्छेहरूलाई तपाईँहरूलाई शिवपुरी धाममा तान्न सक्नुहुन्छ, जुन तपाईँहरूले पछि गएर निर्माण गर्नुभएको छ, यसको महत्त्वसँग यहाँ चाहिँ आम धर्मावलम्बी आस्थावान र भक्तालुहरूलाई तपाईँहरू बाँधेर राख्न सक्नुहुन्छ, यहाँ चाहिँ बोलाउन सक्नुहुन्छ?
म तपाईँलाई भन्छु, तपाईँको आत्मालाई सोध्नुहोस्, धनगढीवासीको
मलाई नसोध्नु, सबै जनतालाई सोध्नुहोस्,
म त्यही भन्दैछु, तपाईँको आत्मालाई सोध्नुहोस्, धनगढी वासीको आत्मालाई यसो गएर टटोल्नुहोस्, के उनलाई यो धामप्रति आस्था भएको छैन? त्यो किन? म अघि नै भने नि, बाहिरबाट आएका व्यक्तिहरू जो यहाँ आउँछन्, दर्शन गर्छन्, उनीहरूसँग कुरा गर्नुहोस्। तपाईँ कहिले उनको इन्टरभ्यू लिनुहोस्, उनीहरूको विचारहरू तपाईँ राख्नुहोस्, के भन्छन् यसको बारेमा? मैले सुनेको छु उहाँले, ओहो यहाँ यस्तो तपाईँहरूले अलौकिक स्थापना गर्नुभएको छ, कसरी गर्नुभयो, कसरी विचार आयो, कसरी भयो होला, कहाँबाट आर्थिक सङ्कलन गर्नुभयो? ओहो हामीलाई त थाहै थिएन, ल अब म फेरि आउँछु। के उनका यी भावनाहरू, यिनका यी उद्गारहरू
तपाईँले भन्ने कुरा म मान्छु, किनभने तपाईँहरूको इच्छा शक्ति थियो, तपाईँहरूले बनाउनु भयो, तर मान्छेको सन्तुष्टिको कुरा म गर्दैछु, छोरा नभएकोहरू भनौँ न, यो तपाईँको आफ्नो घरमा त्यो सन्तति नभएकाहरूको जब सन्तति प्राप्त हुन्छ, त्यो मान्छेको आत्मा सन्तुष्ट जन्मिन्छ नि, त्यो हुन सकिन्छ? कोही मान्छेले भनेको छ तपाईँहरूलाई शिवपुरीमा गएर हामीले दर्शन गर्यौँ, दर्शन मैले नसोचेका काम पुरा भयो भने उदाहरण छ तपाईँहरूसँग? अन्य धार्मिक तीर्थस्थलमा गएर भन्ने सोध्ने भने छ भन्छ, बेलाबामा गएर भन्यो भने पहिले मेरा कुछ नै छ, अब त्यो मेरा लड्का पनि हो गया भन्छ
भन्छन् भन्छन् होइन? अब यो तपाईँले थाहा पाउनु भने मलाई पनि बताउनु होला,
शिवपुरीको त्यस्तो उदाहरण छैन।
अब ल अस्ति पनि कसैले केही भन्दै थियो, ठ्याक्कै मलाई सम्झना छैन, नभए म नामै लिएर भन्थे, आउला न, यो त आस्थाको, मैले भने नि तपाईँ शिवपुरी होइन, तपाईँ घरमा एउटा पत्थरलाई राखेर ढोगेर आस्थाले भन्नुहोस् र वास्तवमा तपाईँको भित्री आस्था छ भने त्यो पत्थरले भगवान्को रूप लिएर तपाईँको आस्थालाई पुरा गर्छ।
अहिले गरिरहेका छौँ यो परिस्थिति हेर्दा, किन हाम्रो धर्मप्रति अविश्वास बढ्दै धर्म परिवर्तन भइरहेको छ?
हो सजिलो बाटो, हेर्दा चमक दमक, र केही हामी जुन यसका ठेकेदार हुन्छौँ उनीहरूको क्रियाकलाप, एउटा शिक्षकलाई चुरोट नखानु भन्छ क्लासमा र बाहिर निस्केर चुरोट सुरक्क तान्छ भने ती हेर्ने विद्यार्थीहरूले को त्यो शिक्षकप्रति कति उसका भनेका कुराहरूप्रति कति आस्था होला? त यस्तै यदि धर्मभित्र होइन, धर्म मान्ने व्यक्तिहरूभित्रको कुरा गर्दैछु म, आफूलाई धर्मको ठेकेदार भनेर म आफ्नो आचरण धार्मिक एउटा नैतिक उसमा राखिनँ भने मैले भनेको कुराहरूको के हुन्छ? र म प्रतिको र मेरो साथमा, किनभने म त ठेकेदार भएँ नि त मेरो साथमा धर्मप्रति अनादर आउनु, ए यस्तै छन् भन्ने कुरा अघि तपाईँले भन्नु,
यस्तो अपवित्र चरित्रका मान्छेहरू भएको कारणले गर्दा, जसको उदाहरण हामी भारतका बाबाहरूलाई पनि चिन्न सक्छौँ, बलात्कारी बाबाहरू बन्नुभयो, कोही चमत्कारी बाबा बन्नुभयो, यसले हाम्रो धर्मप्रति अविश्वास बढ्दै गयो त्यसो भयो?
निश्चित रूपले हाम्रै आचरणले गर्दाखेरि धर्मप्रति अनास्थाहरू पैदा भइराखेका छन्। म एउटा कुरा के भन्न चाहन्छु भने, हाम्रा धार्मिक गुठीहरू, हाम्रा धार्मिक संस्थानहरू पौराणिक अवस्थामा के थिए? एउटा बटुवा आएको छ भने त्यहाँ उसले बाँस पाउँथ्यो, त्यहाँ उसले गाँस पाउँथ्यो भनिसकेपछि तिनीहरू आस्थाका केन्द्र थिए। तर जब त्यसभित्र अब त्यो जुन व्यक्ति त्यसलाई सम्हालिराखेको छ त्यसको आचरणमा परिवर्तन आयो भने के हुन्छ?
सर नमस्ते, धानु सर
नमस्ते,
म जङ्गवीर चौधरी बोल्दैछु सर। हजुर 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 सर, मेरो टायल साहबलाई मेरो के प्रश्न छ भने पर्यटक पर्यटन बोर्डको के सम्बन्ध छ? पर्यटकीय कुरा बढी होटल व्यवसायहरूतिर मात्रै बढी गर्छन्, उनीहरू मात्रै बढी कुरा गर्ने गर्छन्। धार्मिक स्थलमा चन्दा उठाएर पूजापाठभन्दा हजारौँलाई पूजापाठ गराउनलाई व्यवस्था गर्नको लागि धार्मिक स्थलको विकास गर्न, बाटोघाटो बनाउन, बाटोघाटो बनाउन, प्रचार प्रसार गर्नको लागि गर्दा बेस होला कि खालि पूजापाठ गर्दा नै बेस होला, त्यो भनिदिनु पऱ्यो।
निश्चित रूपले पर्यटन बोर्डको यसमा भूमिका रहनुपर्छ भन्ने मेरो मान्यता छ। र मैले अहिले नयाँ उसमा चाहिँ एउटा कार्यक्रम के राखेको छु भने हाम्रो एउटा नेपाल माता मन्दिर र सुदूरपश्चिमको सुदूर मण्डप भनेर निर्माण गर्ने सोच छ र त्यसको लागि हामी आर्किटेक्ट खोज्दैछौँ र त्यो बनाएर नेपाल सरकारसँग हामीले पर्यटन बोर्डसँग, किनभने अब यो सबै संरचनाहरू खालि व्यक्तिगत आर्थिक सहयोगबाट पनि जुटाउन सम्भव नभएकोले त्यो प्रपोजल चाहिँ हामी पर्यटन बोर्डको योजनामा हाल्ने प्रयास गर्छौँ भन्ने सोच बनाएका छौँ र हामी एउटा आर्किटेक्टको खोजीमा छौँ। त्यो भइसक्यो भने पर्यटक तान्नको लागि चाहिँ त्यो एउटा ठुलो आयोजना हुन्छ जसमा वास्तवमा टिकट लगाएर पनि भित्र अवलोकन गर्न, अब त्यो चाहिँ मैले दर्शन भन्दा पनि अवलोकन
निश्चित
रूपले योभन्दा पहिले पनि मैले भने एउटा संरचना हाम्रो बनेको छ, अहिले तुरन्त हामी यो महायज्ञबाट अरू संरचनाहरू नै बनाउन सकौँला भनेर म भन्दिनँ, तर अब यसलाई सौन्दर्यता पनि प्रदान गर्नुपर्नेछ, यसमा भएका युटिलिटिजहरूलाई हामीहरूले विकास गर्नुपर्नेछ, यसका साथमा जुन अधुरा संरचना छन् उनलाई पुरा गर्नुपर्नेछ र यो सब भइसकेपछिको जुन योजना छ मैले त्यो कुरा अहिले गरेँ, यो सुरुदेखि नै म गर्ने गरेको छु तर सबै एकैसाथ सम्भव होला भन्ने सम्भव पनि थिएन। अब हाम्रो एउटा संरचना तयार भइसकेपछि हामीहरूले त्यहाँ सौन्दर्यता र युटिलिटिजहरू नै निर्माण गर्नुपर्नेछ। अब यसमा निश्चित रूपले कहीँ न कहीँ हाम्रो कमजोरी पनि छ, जुन प्रकारले हामीहरू सरकारसँग पहुँच पुर्याउनु पर्ने थियो त्यो पुर्याउन सकेका छैनौँ होला, निश्चित रूपले छैनौँ, र सरकारबाट हामीहरूले अहिलेसम्म त्यस्तो ठुलो सहयोग तान्न सकेका छैनौँ। तर अहिले आएर अब हाम्रो किनभने अहिलेसम्म निर्माणकै क्रममा थियौँ, एकैचोटि निर्माण र त्यो सबै कुरा हुन्थ्यो भन्ने पनि छैन, निर्माण सकेको छ, अब हामीहरू त्यसमा त्यसको चारैतिर घुम्ने बाटोहरूको निर्माण र बोटानिकल गार्डनको निर्माण, चाहिने जेनेरेटरको, पानीको व्यवस्था, गेटहरूको निर्माण, जाने बाटो अहिले त्यहाँ ग्रेभलहरू अहिले हामीहरू हालेका छौँ, त्यसलाई अलिकति राम्रो कमसेकम रोलर गरिदिएर त्यसलाई कम्पेट गरिदिने हो, यी कार्यहरू हाम्रो अबको गर्नुपर्ने कार्यहरू यिनै नै हुन् र त्यसमा हामीहरू लागिराखेका छौँ। हिजै पनि म कुरा गर्दै थिएँ, 8-10 ट्रक बोल्डर लिएर यो हाम्रो तुलसीमठ र यसको दुई साइडमा हामीहरू त्यसलाई एउटा एरिया ठ्याक्क बनाइसक्यो भने यो माटो पनि बग्दैन र तुलसीमठ र त्यसको बिचमा हामीहरूले एउटा फेन्सिङ तयार पार्न सक्यो भने त्यसले यसको शोभा देला। त यी यस्ता कार्यहरू नै अब आउने एक वर्ष, डेढ वर्ष, दुई वर्षमा हामीहरूले गर्नुपर्ने हो।
अब श्यामजीमा धेरै जनताले हामीलाई सुन्दै हुन्छ, अब पुरी धाममा चाहिँ यस वर्ष महाशिवरात्रि पनि भव्य रूपमा मनाउँदै हुनुहुन्छ, त्यो विषयमा म आउँछु, तर त्योभन्दा पनि एउटा मात्रै प्रश्न मैले यहाँ जोडेँ, खासै जनतालाई एउटा चासो के छ भने शिवपुरी धामको जमिन कति छ, अहिलेसम्म संरचना के बन्यो र अब कसरी चाहिँ त्यस क्षेत्रको विकासमा तपाईँहरू, किनभने तपाईँहरू भने यस क्षेत्रको धार्मिक विकासमा लाग्नु भएको छ, पशुपति क्षेत्र विकास कोष जस्तै तपाईहरु पनि एउटा कोष खडा गरेर अहिले विकास गर्दै हुनुहुन्छ मलाई भन्दिनुस् तपाईहरुले सभा हलका कुरा गर्नुभएको थियो हैन यहाँ चाहिँ भन हामीले कसरी बाहिरबाट आउने धर्मसभा हामी धर्मस्थलहरुको रूपमा चाहिँ धर्मसभाहरु बनाएर चाहिँ उहाँहरुलाई चाहिँ राख्ने कुराहरु गर्दै हुनुहुन्थ्यो हैन यहाँको विषयमा यो जिज्ञासा कसरी मेट्नुहुन्छ खासगरी भौतिक संरचना कति बनेका छन् कति बन्ने क्रममा हुनुहुन्छ सभा हलका तपाईले कुरा गर्नुभएको थियो धर्मशालाका कुरा गर्नुभएको थियो त्यसैगरी चाहिँ तपाईको जमिनका कुरालाई अलिकति क्लियर गर्दिनु हामीलाई क्लियर फाइ गर्नु
वास्तवमा यसमा 2.5 बिघा जति हाम्रो दर्ताको जग्गा र 6 बिघा जति धार्मिक वनको रूपमा त्यहाँ रहेको जग्गा छ यसमा हाम्रो मुख्य संरचना त 108 मुक्ति धारा र 108 फुटको शिवलिङ हो त्यसपछि त्यसमा यज्ञशाला र तुलसी मठहरू निर्माण भइसकेको अवस्था छ भने यस शिवलिङको वरपर चारवटा हाम्रा मन्दिरहरू थिए जसमा एउटा मन्दिरको प्राण प्रतिष्ठा भइसकेको छ दुईटाको प्राण प्रतिष्ठा हाम्रो यो वर्ष हुँदैछ भने चौथो मन्दिर निर्माण कार्य सुरु भएको छ त्यस्तै हाम्रो जुन 108 फुटको बहुउद्देश्य हल वास्तवमा त्यसमा पनि ठूलो लगानी छ र त्यसको लागि अहिलेसम्म हामी त्यस्तो दाताहरू पाएका छैनौँ त्यही पर्यटन बोर्डबाट 5 लाख रुपियाँ अर्को कुनै संस्थाबाट 5 लाख रुपियाँ आएको त्यस्तै 8-10 लाख रुपियाँबाट अहिलेसम्म खालि तल तलको त्यो पनि पुरामा होइन 30-35 फुटको फाउन्डेसन मात्रै तयार पारेका छन्
सर नमस्ते
नमस्ते यहाँको परिचय छ
सर मेरो नाम नवराज चटर्जी हो हजुरलाई पनि मेरो नमस्कार छ र हाम्रो सिपुरी सामुदायिक वनका अध्यक्ष श्याम टायलज्यूलाई पनि मेरो नमस्कार छ सर एउटा हाम्रो चाहिँ श्याम टायलज्यू एउटा आफैमा एउटा धार्मिक वृद्धिको निष्ठावान हुनु मान्छे हुनुहुन्छ उहाँलाई म एकदम आदर गर्छु अन्तरात्माबाट होइन यो सिपुरी सामुदाय के अरे हाम्रो उत्तर रामेश्वरम ज्योतिर्लिङ्ग धामको वरिपरि चाहिँ त्यत्रो राम्रो नमुना तीर्थस्थल छ एउटा पर्यटक क्षेत्र छ सुदूरपश्चिमको एउटा नमुना तीर्थस्थलको रूपमा पनि हामीले त्यसलाई चाहिँ सबैले मान्ने गरेका छौँ तर त्यो छेउछाउमा मदिराहरू यत्रतत्र घरेलु अवैध मदिराहरू पनि बिक्री भइरहेको छ अनि तपाईँको ब्रोइलर कुखुराहरू काट्ने यत्रतत्र फोहोर अलिकति एकदमै अलिकति त्यहाँ प्रदूषण छ किराना पसलमा पनि भित्रबाट लुकाएर त्यहाँ मदिराहरू बिक्री वितरण गरेको पाइन्छ र यसमा चाहिँ उहाँले प्रमुख जिल्ला अधिकारीज्यूको सहयोग लिएर यसमा अलिकति राम्रो गर्नु पायो भने त्यसलाई निषेधित गर्यो भने अझै त्यो मन्दिरको गरिमा राम्रो हुन्थ्यो भन्न म यति कुरा उहाँलाई चाहिँ म आग्रह गर्न चाहन्छु
थ्याङ्क यू सो मच सरजी
निश्चित रूपले उहाँबाट यो जानकारी मैले पाएँ यदि त्यस्तो अवस्था त्यहाँ छ भने बिचमा अलिकति हाम्रो जब यो चुनावको प्रक्रिया चलिराखेको बेलामा सरसफाइमा त्यहाँ केही कमजोरी भएको मलाई निश्चित रूपले थाहा छ तर मदिरा या त्यहाँ बोइलरै काटिने कुराहरू जुन उहाँले भन्नुभएको छ अब उहाँले थाहा नपाइकन त निश्चित रूपले भन्नुभएन होला यदि कोही पनि व्यक्ति त्यस्तो गरिराखेको छ भने निश्चित रूपले त्यसलाई हामी अगाडि
बढ्छौँ
हजुर हेलो
नमस्ते
नमस्ते ए भाइ म चित्र बोल्दैछु शिवनगरबाट
हजुर
नमस्ते हजुर धन्यवाद भाइ म चाहिँ उहाँलाई एउटा जिज्ञासा राख्न चाहन्छु जस्तो अब उहाँहरू धार्मिक आस्था बोकेर विभिन्न ठाउँमा चाहिँ धार्मिक पर्यटकीय स्थलको विकास निर्माण कार्यमा लाग्दै हुनुहुन्छ होइन त्यसको लागि धन्यवाद दिन चाहन्छु र यो भन्दै गर्दा धर्मसँग जोड्दै गर्दा मैले चाहिँ कैलालीमा अहिले जताततै गाईहरू काँ कारभित्र थुनेर राखेका छन् होइन बिहाल छ जताततै र गाई पनि हामी लक्ष्मीको रूपमा पूजा गर्छौँ गाई माता र सतीले सरापेको देश भन्छौँ भोलि गाईले सरापेको देश हुँदैछ यहाँ योतिर उहाँहरू जस्ता धार्मिक कार्यमा संलग्न अग्रजहरूको ध्यान किन जाँदैन हजुर म उहाँलाई चाहिँ हेर्न पनि आग्रह गर्छु जस्तो हाम्रो गेटाको अगाडि काँडे तारभित्र थुनेका छन् त्यहीँभित्र पानी खाना नपाएर तडपी तडपी गाई मर्या छन् मसुरियाको बडैपुरमा त्यसरी थुन्या छ विभिन्न नगरपालिका र गाउँ कार्यपालिकाले थुनेर राख्ने काम गरेका छ तर त्यसको व्यवस्थापन केही पनि भएको छैन हामीहरू सबैले किन चासो राख्दैनौँ त्यसमा
वास्तवमा मैले भने नि हामी हिन्दू राष्ट्रबाट बाहिर निस्किसकेका छौँ किन होला त यही हो हामीले पुज्ने मातालाई पनि हामीले सम्हाल्न सक्दैनौँ भने घरमा राख्न सक्दैनौँ भने हामी घरकी मातालाई पनि बाहिर निकाल्न थाल्यौँ गाई मातालाई पनि बाहिर निकालिदियौँ त यही अवस्था हाम्रो छ यो वास्तवमा बडो दुःख लाग्दो घत लाग्दो कुरा हो अब कुरा के आउँछ भने अन्तिममा त्यसको व्यवस्थापन कसरी गर्ने र यो कुनै एक ठाउँको कुरा होइन नेपालभरिको कुरा हो निश्चित रूपले सबै काम मै पनि गर्न सक्छु भनेर भन्न मलाई साह्रै गाह्रो छ तर यदि कुनै कदम त्यसतिर बढ्छन् भने म साथमा निश्चित रूपले हुन्छु यो कुरामा कुनै द्विमत छैन
ओके अब अन्त्यमा मैले सोधेँ यस वर्ष शिवरात्रि तपाईँहरूले गरिरहेको यो प्राण प्रतिष्ठा महायज्ञभन्दा एक दिन पहिले फागुन एक गति रहेको छ शिवपुरी आफैमा तपाईँले प्रचार प्रसार गर्नुपर्ने यसको आफ्नै महत्व धार्मिक महत्वका कुरा गर्नुभयो फागुन एक गति शिवरात्रि यस वर्ष महाशिवरात्रिलाई तपाईँहरू कसरी सेलिब्रेसन गर्दिनुहुन्छ खास गरी आम भक्तालु श्रद्धालुहरूका लागि के छ व्यवस्था
निश्चित रूपले विगतमा दुई तिन वर्षदेखि त्यहाँ बिहानैदेखि बिहान के भनौँ रातिदेखि नै घुइँचो लागेर त्यो भिडलाई सम्हाल्न पनि गाह्रो भइराखेको अवस्था हो यो एकातिर हाम्रो लागि चाहिँ अलिकति प्रेरणादायक पनि छ भने अर्कोतिर सुगम तरिकाले उहाँहरूले कसरी दर्शन गर्न सक्छन् भन्ने कुराहरूको व्यवस्थापन पनि हाम्रो लागि चुनौतीको कुरा छ हामी योपालिको यो शिवरात्रि पर्वमा उहाँहरूले सुलभ तरिकाले दर्शन गर्न पाउन् भन्नको लागि विशेष व्यवस्थाहरू प्रशासनको पनि सहयोग मागेर र हामी हाम्रा साथीहरूलाई पनि परिचालन गरेर गर्ने प्रयासमा छौँ र साथमै त्यहाँ हामीहरू दुईवटा टोली ल्याएर भजन कीर्तनको कार्यक्रमहरू पनि राखेर ताकि त्यसको शोभा अझै बढोस् र आएका भक्तजनहरूलाई त्यहाँ दर्शन गरिसकेपछि यसो भजनको आनन्द पनि लिन सकुन् भन्ने हिसाबले त्यहाँ गरिराखेका छौँ र त्यसमा हाम्रो ब्राह्मणहरू या साधु सन्तहरू त्यहाँ जुन आएर बस्छन् उनीहरूको लागि पनि एउटा व्यवस्थित व्यवस्था गर्ने तयारीमा छौँ त निश्चित रूपले अहिले यता हाम्रो निश्चित रूपले योपालि हामीहरू अरू सालभन्दा केही न केही व्यवस्थापन पक्षलाई राम्रो गर्ने प्रयासमा छौँ कतिको गर्छौँ कतिको सम्भव हुन्छ यो त अब आउने दिनले बताउनेछ
धन्यवाद दिँदै क्यामेरामा हामी सन्तुष्टि धेरै धेरै आभार दिन्छौँ।